बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। नाज़रीन अस्सलाम वालेकुम, मैं अली अब्बास रिज़वी प्रोग्राम अंदाज़े जहां लेकर आपकी खिदमत में हाजिर हूं। हमारे आज के प्रोग्राम का मौजू है क्वेटा में एक बार फिर क़यामत सुग़रा दहशत गर्दाना धमाका, 80 से ज़ायद अफराद की शहादत और 150 से ज़ायद लोग ज़ख्मी। इस मौजू पर गुफ्तगु होगी मोअज़्ज़ज़ मेहमानों से, मगर मुख्तसर से वक्फे के बाद। यह नाज़रीन, आपने खबरों में सुना होगा कि कल शाम क्वेटा में एक बार फिर क़यामत सुग़रा बापा हुई। सानह आलमदार रोड का अभी गम ताज़ा ही था कि एक बार फिर केरानी रोड पर हज़ारा टाउन में जिस तरह से सफा की और दहशत गर्दी का मुजाहरा किया गया और मासूम और बेगुनाह शहरियों का खून बहाया गया, उसकी मिसाल पाकिस्तान की तारीख में नहीं मिलती। न मालूम कितने घर उजड़ गए, न मालूम कितने सुहाग उजड़ गए, न मालूम कितनी गोदें सुनसान हो गईं, न मालूम कितने बच्चे यतीम हो गए। आखिर इस तरह की सफाकी, इस तरह की बर्बरियत, इस तरह की दहशतगर्दी के ज़िम्मेदार कौन है? आखिर हुकूमत क्यों इस तरह के दहशतगर्दाना वाक़यात पर काबू नहीं पा रही है और क्यों उन लोगों पर लगाम नहीं कस पा रही है जो इस तरह के दहशतगर्दाना कार्रवाई और इक़दामात का इर्तिकाब करके खम ठोक कर कहते हैं कि इसके ज़िम्मेदार हम हैं? बहरहाल, ये वो सारे सवालात हैं जिनका हम जवाब तलाश करने की कोशिश करेंगे अपने आज के इस प्रोग्राम में। मगर इस मौके पर हमारे साथियों ने इसी ताल्लुक़ से एक रिपोर्ट तरतीब दी है, उसे देखिए, फिर आपकी खिदमत में हाजिर होते हैं।
पाकिस्तान के सूबा बलूचिस्तान के मरकजी शहर क्वेटा में खुली दहशतगर्दी, इंतजामिया और इंटेलिजेंस इदारों की बेअमली और शिया फिरके की मजलूमियत का एक और मंजर सामने आया। पुलिस के मुताबिक हजारा टाउन के इलाके में रिमोट कंट्रोल बम के धमाके में कम से कम 100 अफराद शहीद और 173 जख्मी हो गए। जख्मियों में 1.5 दर्जन से ज्यादा अफराद की हालत नाजुक है। शहीद होने वाले सभी अफराद का ताल्लुक शिया फिरके से है। धमाके की जिम्मेदारी इंतहा पसंद तंजीम लश्कर झंगवी ने कबूल की है। पाकिस्तान के मुख्तलिफ इलाकों और खास तौर पर क्वेटा में कई महीनों से शिया मुसलमानों को निशाना बनाया जा रहा है और सन 2012 में मुतअद्दिद दहशतगर्दाना हमलों में सैकड़ों अफराद शहीद हुए हैं। तज़िया निगारों का कहना है कि पाकिस्तान में दहशतगर्दी के असबाब व इलल गुनागुन किस्म के हैं। जहाँ एक तरफ कुछ इंतहा पसंद गुरोह मजहबी तालीमात को तोड़ मरोड़ कर इस शक्ल में पेश करते हैं कि उनसे दहशतगर्दाना कार्रवाइयाँ दीन और मजहब की खिदमत मालूम होती हैं, चुनांचे ऐसे बहुत से वाकयात हैं जिनमें कातिल को मक्तूल के बारे में उसके शिया होने के अलावा मजीद कोई इत्तला नहीं होती, हत्ता मक्तूल का नाम भी उसे मालूम नहीं होता। दूसरी तरफ कानून नाफिज करने वाले इदारों की बेअमली या कमजोर कारकर्दगी है जिसके नतीजे में दहशतगर्दों को खुलेआम दहशतगर्दाना कार्रवाइयाँ करने का मौका मिल जाता है। पाकिस्तानी तज़िया निगारों का एक तबका ये भी मानता है कि इंतहा पसंद तंजीमों के खुफिया एजेंसियों से मशकूक रवाबित हैं, चुनांचे उनके अंदर इन तंजीमों के खिलाफ कार्रवाई का इरादा नहीं पाया जाता। एक अहम नुक्ता पाकिस्तान की अदलिया की कारकर्दगी के हवाले से भी काबिल गौर है कि अदलिया और खास तौर पर चीफ जस्टिस ऑफ पाकिस्तान इफ्तिखार मोहम्मद चौधरी के अज खुद नोटिस लेने के वाकयात एक दो नहीं बहुतेरे हैं और उन्होंने बहुत से मौके पर अज खुद नोटिस लेकर इंतजामिया को कटहरे में खड़ा करने की कोशिश की है, लेकिन इंतहा पसंद तंजीमों के हाथों शिया मुसलमानों के कत्ल आम पर उनकी तरफ से वाजह मौकफ कहीं देखने में नहीं आता। पाकिस्तान में अजीब और गरीब सूरत हाल है और हालात से ऐसा लगता है कि इस मुल्क में सारे इदारे कमजोर और दहशतगर्द तंजीमें सबसे ज्यादा मजबूत हो गई हैं। चुनांचे दहशतगर्दी के वाकयात तसलसल से हो रहे हैं और हर वाकये के बाद कुछ रस्मी सी कार्रवाइयाँ अंजाम पाती हैं اور جو ابھی مکمل نہیں ہوئی ہوتی کہ دوسرا واقعہ رونما ہو جاتا ہے۔ بہرحال وجہ جو بھی ہو، یہ مسلمہ حقیقت ہے کہ ملک کے اندر انتہا پسند تنظیموں کے سلسلے میں ماضی میں ایسی پالیسیاں اختیار کی گئی ہیں جن سے ان تنظیموں کو تقویت پہنچی ہے، اور یہ تنظیمیں اب ایسی پوزیشن میں پہنچ گئی ہیں کہ پورا نظام ان کے سامنے بونا نظر آتا ہے۔ ان انتہا پسند تنظیموں نے بعض اوقات خود فوج اور انٹیلیجنس کے مراکز پر بھی حملے کیے ہیں اور اپنی طاقت کا مظاہرہ کیا ہے۔ ایسے میں ضرورت اس بات کی ہے کہ تمام سیاسی جماعتیں، قانون نافذ کرنے والے ادارے اور عدلیہ مل کر دہشت گرد تنظیموں کے سلسلے میں واضح موقف اختیار کریں، اور یہ بات پورے یقین سے باور کر لیں کہ جب تک ان تنظیموں پر قابو نہیں پایا جاتا، اس وقت تک ملک کے دیگر بہت سے مسائل لاینحل باقی رہیں گے۔ اقتصادی و ثقافتی ترقی اور سیاسی استحکام اسی وقت ممکن ہے جب حالات پرامن ہوں۔ سیکیورٹی نہ ہونے کی صورت میں نہ تو سیاستدان محفوظ رہیں گے، نہ سرمایہ کار، اور نہ ہی ملک کا دانشور طبقہ۔
یہاں پاکستان میں دہشت گردی کے عفریت نے سر ابھارا ہے، لیکن ایسا لگتا ہے کہ اس عفریت کا سر کچلنے والوں کو جو ذمہ داری دی گئی ہے، یا تو وہ خائف ہیں یا اپنی ذمہ داریوں پر عمل نہیں کرنا چاہتے، یا یوں کہا جائے کہ وہ اس عفریت کو اور شہ دے رہے ہیں۔ چنانچہ اسی بات کا اعتراف کرتے ہوئے خود گورنر بلوچستان ذوالفقار مکسی نے کہا ہے کہ انٹیلیجنس اور خفیہ ادارے اور قانون نافذ کرنے والے ادارے دہشت گردوں سے خوف زدہ ہیں اور وہ بے عملی کا شکار ہیں۔ جب قانون نافذ کرنے والے ادارے یا انٹیلیجنس ادارے یا خفیہ ادارے خود دہشت گردوں سے خوف زدہ ہو گئے، تو پھر ملک میں قانون کی اور لائن آرڈر کی یا امن و امان کی حکمرانی یا بحالی کیوں کر ممکن ہو سکے گی؟ اس طرح کے بیانات سے تو ظاہر ہے کہ دہشت گردوں کو اور بھی حوصلہ ملے گا۔ تو ضرورت کس بات کی ہے، اور کس طرح سے دہشت گردی کی اس بڑھتی ہوئی واردات پر روک یا لگام لگائی جا سکتی ہے؟ اور اگر دہشت گردانہ واقعات کو نہ روکا گیا، تو پھر پاکستان کے امن کا، اس کے استحکام کا اور اس کے مستقبل کا، یہ میری بات نہیں، خود پاکستان کے عوام کا کہنا ہے کہ کیا ہوگا۔ چلتے ہیں اس وقت سیدھے لندن اسٹوڈیو، جہاں پر موجود ہیں بین الاقوامی امور کے ماہر اور پاکستان کے حالات پر گہری نظر رکھنے والے بیرسٹر طاہر واسطی صاحب۔ السلام علیکم جناب۔
علیکم السلام۔
طاہر واسطی صاحب، مجھے یاد آتا ہے کہ سانحہ علمدار روڈ کے بارے میں بھی جو پروگرام کیا گیا تھا، اس میں آپ کو میں نے دعوت دی تھی۔ بہرحال یہ اتفاق ایسا ہے کہ جسے کسی بھی اعتبار سے حسن اتفاق نہیں کہا جا سکتا کہ ہم اور آپ اتنے بڑے سانحے پر ایک بار پھر گفتگو کریں۔ ظاہر ہے کہ ہماری اور سبھی لوگوں کی بدقسمتی ہے کہ اس طرح کے واقعات کو اپنی آنکھوں سے دیکھ رہے ہیں۔ ظاہر ہے کہ میں وہی سوال پھر دہراؤں گا، کیا تاثرات ہیں آپ کے؟
بسم اللہ الرحمن الرحیم۔ بہت مشکل ہے اپنے تاثرات کو الفاظ کی صورت میں بیان کرنا، آج پھر یہ صرف بات آنسوؤں سے کہی جا سکتی ہے، اور افسوس کے کمزور حروف اور الفاظ سے شاید میں کچھ اظہار خیال کر سکوں۔ اس وقت تک 21,000 شیعہ مارے جا چکے ہیں، اور ان کا قصور صرف یہ ہے کہ وہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم سے اس طرح سے پیار کرتے ہیں جس طرح سے دوسرے اہل سنت پیار کرتے ہیں، اور وہ رسول خدا صلی اللہ علیہ وسلم سے اسی طرح پیار کرتے ہیں جس طرح اہل بیت رسالت مآب صلی اللہ علیہ وآلہ وسلم سے پیار کرتے تھے، یا ویسا پیار کرنے کی کوشش کرتے ہیں، اور وہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے ساتھ ساتھ ان کے اہل بیت سے بھی پیار کرتے ہیں، اور وہ ان تمام لوگوں سے اظہار بیگانگی کرتے ہیں جنہوں نے رسالت مآب صلی اللہ علیہ وآلہ وسلم کو یا ان کی آل کو تکالیف پہنچائیں۔ اب اس بات کی سزا جس طرح سے اس زمانے میں اہل بیت اطہار علیہ السلام کو دی گئی، آج کل پاکستانی شیعہ کو اس بات کی سزا دی جا رہی ہے کہ وہ ان لوگوں سے اظہار نفرت کیوں کرتے ہیں جنہوں نے محمد و آل محمد علیہ السلام پر مظالم ڈھائے؟ وہ رسالت مآب اور اس کے اہل بیت سے اس طرح سے کیوں پیار کرتے ہیں؟ اور وہ کیوں اپنے آپ کو اس نئے فرقے، اس دیوبندی گروہ، اس وہابی نظریات میں اپنے آپ کو کیوں نہیں ڈھال لیتے اور رسالت مآب صلی اللہ علیہ وسلم سے اور ان کی اہل بیت سے کنارہ کشی کیوں اختیار نہیں کر لیتے؟ شیعوں کو قتل کرنے والا گروہ اس بات پر کنونس ہے کہ جتنے لوگ مرضی وہ مار لیں، ایسا ناممکن ہے کہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی امت اپنے درمیان میں ایسے لوگوں کو جگہ دے یا ایسے لوگوں کی دہشت سے خوفزدہ ہو کر محمد و آل محمد کی محبت سے کنارہ کشی اختیار کرے۔ 21,000 لوگ مار دیے گئے ہیں، ڈیرہ غازی خان، ڈیرہ اسماعیل خان، رحیم یار خان، بہاول پور اور کراچی، لوگ وہاں سے ہجرت کر کر ایک سے دوسرے شہر میں منتقل ہو رہے ہیں مگر ان کا پیچھا کیا جا رہا ہے۔ پشاور میں وہ ہر وہ شیعہ جس کا کوئی نام ہے، چاہے وہ وکالت کرتا ہے، چاہے وہ جج ہے چھوٹی عدالت میں، چاہے وہ بیوروکریٹ ہے، وہ گولی کا انتظار کر رہا ہے چونکہ وہ محمد و آل محمد کی محبت میں گرفتار ہے۔ اور بدقسمتی سے ہمارے ملک کے جو پلرز ہیں، جو ستون ہیں، جس میں نمبر 1 حکومت پاکستان ہے اور نمبر 2 اپوزیشن جماعتیں ہیں اور نمبر 3 بیوروکریسی ہے اور نمبر 4 عدلیہ ہے اور نمبر 5 جو فوج ہے، یہ تمام اگر ڈائریکٹلی شیعوں کے قتل میں ملوث نہیں ہیں تو یہ شیعوں کے قتل پر خاموشی کے اظہار کے جرم کے ضرور مرتکب ہو رہے ہیں۔ یہ وہ تمام لوگ ہیں جو اس بات کو جانتے ہوئے کہ شیعہ قتل ہو رہے ہیں، شیعوں کی حفاظت کے لیے کچھ نہیں کر رہے۔ یہ صرف اشک پوشی کرتے ہیں جھوٹی، اور شیعوں کے مرنے پر کچھ رقوم کا اعلان کرتے ہیں۔ کیا اشک پوشی کرنے سے، کچھ رقوم کو ورثہ کو دینے سے شیعوں کی کلنگ ختم ہو جائے گی؟
بہت شکریہ۔
کیا وہ اس بات کو نہیں سمجھتے؟
میں پھر حاضر ہوں گا آپ کی خدمت میں۔ اس وقت چلتے ہیں پاکستان، جہاں پر ٹیلی فون لائن پر موجود ہیں مجلس وحدت مسلمین کے مرکزی رہنما جناب علامہ امین شہیدی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
جی شہیدی صاحب، آپ کو بھی اور پوری قوم کو تعزیت پیش کرتے ہیں۔ حالات کیا ہیں، کیا صورت حال تازہ ترین میں آپ کی زبانی اپنے ناظرین تک پہنچانا چاہتا ہوں؟
حال بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے تو میں ان شہادت کے حوالے سے پوری امت اسلامیہ کی خدمت میں آپ کے دوست سے نصیحت درج کروں گا۔ کل سے اب تک کی جو صورت حال ہے، اس بڑے زمانے میں 1,000 کلو سے زیادہ بارود استعمال کیا گیا تھا اور نتیجہ یہ ہوا کہ اس وقت تک 300 لوگ شہادت سے سمپن ہو چکی ہیں اور باقی ابھی بہت سارے ایسے ہیں جو ٹکڑوں میں ہیں اور جن کی شناخت کوئی نہیں کیا ہے، تعداد اب بھی شاید 10 روپے ہیں، اور جو لوگ زخمی ہیں اس تعداد اصل 150 کے اوپر ہے اور ان میں بھی آدھے سے زیادہ ایسے ہیں جو انڈیت ہیں۔ مجموعی طور پر کوئٹہ کی فضا بہت زیادہ خوشگوار ہے۔ آج ہڑتال کا دن تھا، ہم نے کل ہی اعلان کیا تھا کہ پورے پاکستان کے اندر آج کے دن مظاہرے ہوں گے، تو اس وقت لاہور، اسلام آباد، کراچی، حیدرآباد میں ہر بڑے شہر میں مظاہرے جاری رہے ہیں۔ اس وقت شہدا کی لاشیں دفنائی نہیں جا سکی کیونکہ مذاکرات ہو رہے ہیں۔ اس وقت مرد اور زن ہزاروں کی تعداد میں بروری کے علاقے میں۔
علامہ صاحب، آپ یہ بتائیں گے کہ اس وقت آپ کہاں تشریف فرما ہیں؟ چونکہ بیک گراؤنڈ سے آواز بھی آ رہی ہے، تھوڑی اگر بلند آواز ہو تو ہمارے ناظرین آپ کی گفتگو کو بہتر انداز میں سن سکیں گے۔
اور کوئٹہ میں اس دھرنے میں ہوں جہاں پر تمام شہدا کے دوائیں ٹیم اور ہزاروں کی تعداد میں مرد و زن میدان میں کھڑے ہیں اور اپنے مطالبات کے حق میں یہاں پر دھرنا دے کے بیٹھے ہوئے ہیں۔ اس کے جو مطالبات ہیں وہ بھی آج گورنمنٹ تک پہنچائے گئے ہیں اور اس پر جو ہے اس طرح چل رہا ہے اور نماز کا وقفہ ہونے والا ہے۔
جی یہ شہدا کے جنازوں کی تدفین کے بارے میں کیا فیصلہ ہوا ہے؟
دیکھیے، ابھی اعلان یہ ہوا ہے کہ ہم اپنے مطالبات کے منوانے تک شہداء کے جنازے رسوانے کے لیے تیار نہیں ہے، لہٰذا اس وقت آپ بیک گراؤنڈ میں شاید لوگوں کے جذباتی نعرے سن رہے ہوں گے کہ لوگ کس طرح سے اپنے جذبات کا اظہار کر رہے ہیں، کیونکہ بہرحال کوئٹہ کے اندر امن قائم کرنے میں حکومت ناکام ہو چکی ہے، ریاست کے تمام ادارے جن کے ذمے چھوٹی کام کرنا ہے ان کی ناکامی تشن فام ہو چکی ہے، اور سیاسی گورنمنٹ جہاں پر ناکام ہو گئی تھی اب کل کے واقعے نے یہ ثابت کیا ہے کہ گورنر راج بھی ناکام ہے، گورنر راج کے نفاذ کے مطالبے کے ساتھ ایک مطالبہ یہ بھی تھا کہ شہر کو فوج کے حوالے کیا جائے اور فوج کے قریب سے ٹارگیٹڈ آپریشن کیا جائے، جو کہ نہ ہو سکا، اور اس کا شاہ اس وقت ہمارے سامنے ہے کہ کتنا بڑا حادثہ ہو گیا، اس لیے اس وقت یہ جو مظاہرین ہیں اور دھرنے میں بیٹھے ہوئے مسلمان ہیں، مظلوم ہیں اور شہداء کے نوازین ہیں، ان سب کا مطالبہ ایک ہی ہے کہ ہر صورت میں ٹارگیٹڈ آپریشن ہو، شہر کو فوج کے حوالے کیا جائے، اور عوام کو اپنا دفاع خود کرنے کی اجازت دی جائے، ان کو اسلحہ اور لائسنس فراہم کیا جائے، یہ بہرحال ان کا بنیادی مطالبہ ہے اور اس گفتگو کا سلسلہ جاری ہے۔
جی امین شہیدی صاحب، بات یہ ہو رہی ہے، پہلے بھی جب ثانیہ علمدار روڈ ہوا تھا اس میں جو 80 سے زائد لوگ شہید ہوئے تھے، اس وقت بھی یہی مطالبہ کیا تھا جیسا کہ آپ نے فرمایا کہ فوج کے حوالے کیا جائے شہر کو، تو اس مطالبے سے پہلے ہی آ کر لوگ رک کیوں گئے تھے اور فوج کی تعیناتی کا مطالبہ کیوں جو ہے وہ ترک کر دیا گیا تھا؟ علامہ صاحب میرے ساتھ ہی ایک بار پھر آپ سے رابطہ کریں گے، آپ کی آواز کٹ کٹ کے آ رہی ہے، اور کوشش یہ کیجیے گا کہ کسی ایسی جگہ سے آپ ہم سے گفتگو کریں تاکہ آپ کی آواز بہتر طریقے سے ہمارے ناظرین تک پوری دنیا میں پہنچ سکے۔ ہاں اس وقت چلتے ہیں کراچی، ٹیلی فون لائن پر موجود ہیں پاکستان کے سینئر اور سرکردہ تجزیہ نگار پروفیسر شکیل صدیقی صاحب، السلام علیکم جناب۔
جی وعلیکم السلام۔
شکیل صدیقی صاحب، مجھے یاد ہے کہ اس موضوع پر ایک بار آپ سے گفتگو ہوئی تھی کوئٹہ سانحے کے تعلق سے، اور ابھی 2 مہینے کا عرصہ ہی گزرا ہے کوئٹہ میں جو واقعہ پیش آیا تھا دسمبر کے دوسرے ہفتے میں، سانحے علمدار روڈ جو پیش آیا تھا، اب آپ دیکھیں کہ کوئٹہ ہی میں ایک بار پھر قیامت صغرا بپا ہوئی، اگرچہ اس واقعے کے بعد وہاں کی صوبائی حکومت چلی گئی تھی اور گورنر راج نافذ ہو گیا تھا اور یہ توقع کی جا رہی تھی کہ شاید حالات بہتر ہوں، لیکن ایسا لگ رہا ہے کہ حالات مزید بدتر ہوئے ہیں، کیوں ایسا ہو رہا ہے اور کیوں کر ایسا ہو رہا ہے، کیوں اتنا بڑا خلا سیکورٹی کے تعلق سے پایا جا رہا ہے پاکستان میں بالعموم اور کوئٹہ میں بالخصوص؟
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے تو میں کل کے سانحے پر افسوس کا اظہار کرتا ہوں اور اس کے مجرموں کی مذمت کرتا ہوں جنہوں نے پورے کوئٹہ کو جو ہے وہ لہو سے لہو لہان کر دیا، معصوم انسانی جانوں کا جس طرح سے ضیاع ہوا ہے، آج پوری امت مسلمہ بخصوص پاکستان کے لوگ نہایت دل گرفتہ ہیں۔ جہاں تک کل کے واقعے کا تعلق ہے، دیکھیے اس طرح کے واقعات جو ہے وہ معمولی نوعیت کے نہیں ہیں، انتہائی غیر معمولی نوعیت کے ہیں کہ 800 سے لے کر 1000 من تک کا اسلحہ اور بارود، اتنا 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 ہیوی بارود شہر میں کیسے داخل ہوا؟ یقیناً یہ سیکورٹی لیبس ہے اور یہ سیکورٹی لیبس پورے ملک میں ایک وبا کی صورت میں ہے، کراچی میں اس طرح کے سانحات ہو رہے ہیں، کوئٹہ میں سانحات ہو رہے ہیں، اور کوئٹہ میں اور خاص طور بلوچستان میں جو سانحات ہوئے ہیں اس میں جو عنصر نمایاں ہے وہ ایک خاص مخصوص فرقے کو، شیعہ برادری کو ہماری، اس کو ٹارگٹ کیا جا رہا ہے، بسوں سے اتار کر ٹارگٹ کیا جا رہا ہے، امام بارگاہوں کے پاس ٹارگٹ کیا جا رہا ہے۔ تو میری نظر میں یہ کوئی معمولی واقعات نہیں ہیں، یہ کسی منصوبہ بندی کا حصہ لگتے ہیں۔ اس حوالے سے میں 2 باتیں آپ کے گوش گزار کروں گا۔ اول تو یہ کہ زرداری رجیم ٹوٹلی فیل ہو چکی ہے، چاروں صوبوں میں اس کی عملداری، یعنی کراچی میں جس طرح کے حالات ہیں، रोजाना 15-20-10 अफराद जो है वो यानी बराए रास्त गोली मारकर उनकी लाशों को बोरी में बंद करके फेंक दिया जाता है। इसी तरह से सरहद के अंदर की सूरत हाल देख लीजिए कि वहां पर कोई बड़ा से बड़े ओहदेदार या हुकूमती अफसर जो है उसकी जान महफूज नहीं है। इसी तरह से बलूचिस्तान के अंदर जो सूरत हाल है, पंजाब के अंदर जो सूरत हाल है, तो मैं तो ये कहता हूं कि मुशर्रफ के बाद जो जरदारी रजीम आई है उसके दौर में आवाम को जान और माल का तहफ्फुज़ नहीं मिला है, जिसके बायस पूरे मुल्क के अंदर एक इस्तराब और बेचैनी की कैफियत है। दूसरी बात मैं जो कहना चाहता हूं वो ये है कि अगर ये एक तरफ हुकूमत की नाकामी है और ऐसी नाअहल हुकूमत में अगर जर्रा बराबर गैरत हो तो उसे मुस्ताफी हो जाना चाहिए। यानी लोग मुसलसल ये मुतालबा कर रहे हैं कि शहर कराची और बलूचिस्तान में लोगों की जानो माल के तहफ्फुज के लिए फौज को बुलाया जाए, लेकिन किसी के कान पर कोई जू नहीं रेंग रही है। दूसरी बात जो मैं आपसे करना चाहता हूं वो ये है कि इस बात के इम्कानात को मुस्तरद नहीं किया जा सकता कि जिस तरह से बलूचिस्तान में और हजारा बिरादरी के हवाले से कार्रवाइयां हो रही हैं, उन कार्रवाइयों में इस्तेमाली ताकतें जरूर मुलव्वस होंगी, क्योंकि वो ये नहीं चाहती हैं कि पाकिस्तान में डेमोक्रेसी हो, पाकिस्तान में फिरका वाराना हम आहंगी हो। वो ये चाहती हैं कि हाँ जो है वो मुस्तकिल बुनियादों के ऊपर जो है वो एक गैर मुस्तहकम निज़ाम कायम रहे, ताकि वो खित्ते के अंदर अपने मकासद को पूरा कर सके।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा प्रोफेसर साहब, बहुत शुक्रिया। चलते हैं एक बार फिर क्वेटा, जहाँ पर मौजूद हैं मजलिस वहदत मुस्लिमीन के मरकजी रहनुमा अल्लामा अमीन शहीदी साहब। शहीदी साहब जी, आपकी गुफ्तगु कुछ मख्शूश हो गई थी और आवाज़ कट कट के आ रही थी, फरमाएंगे कि जो फौज की तैनाती का मुतालबा था उस पर इस बार आप लोग की कितनी संजीदगी से अपना मौकिफ पेश करेंगे?
देखिए, बात यह है कि जमहूरी हुकूमत नाकाम हो चुकी है, सिक्योरिटी के जिम्मेदार इदारों में पुलिस नाकाम हो चुकी है, रेंजर्स नाकाम है, FC की फोर्स नाकाम है। जब ये तमाम की तमाम सिक्योरिटी फोर्सेज नाकाम हो चुकी हैं, तो अब आवाम को अपनी जान और माल की हिफाजत के लिए कहाँ जाना चाहिए? दो ही रस्ते हैं, या ये अवाम अक्वामे मुत्तहिदा से रजू करे जब इतने अमन फराहम करने के लिए अपनी फौजें भेजो, या फिर अपने मुल्क के फौज की तरफ रजू करे कि भाई हमारे मुल्क के फौजी हो, हमारे मुल्क के मुहाफिज हो, आप लोग हमारी मुआवजत करो, आप लोग हमारी हिफाजत करो, शहर को डेकोरेट करो। तो इसलिए अवाम का ये देरीना मुतालबा है कि इस कत्ल खून और इस जो कुश्त कुश्तार की सूरत हाल है, इसको इससे ज्यादा तामुल नहीं किया जा सकता, बर्दाश्त नहीं किया जा सकता। तो अब जो है कोई रास्ता बाकी नहीं बचा कि अगर हम क्वेटा के अंदर जाते हैं तो फौज आए, टेक ओवर करे और उसके बाद ऑपरेशन करे, टारगेटेड ऑपरेशन करे और हर उस मकाम पर ऑपरेशन करे जहां पर मशकूक लोग रहते हैं, यहां पर उनकी वहां पर ट्यूनिंग होती है, उनको वहां पर तरबियत दी जाती है। बहरहाल कल का वाकया कोई छोटा वाकया तो नहीं है, गवर्नर राज था और मुख्तलिफ इलाकों से ये गाड़ियां आई हैं। वो जो गाड़ी जिसमें बारूद था वो जाहिर है क्वेटा के शहर का अगर आप एक जायजा ले लें तो हर 50 कदम के फासले पर चेक पोस्ट है। इन तमाम चेक पोस्टों से गुजरने के बाद अगर गाड़ी आके 1000 किलो बारूद ब्लास्ट कर देती है तो ये कोई मामूली वाकया तो नहीं है। इसलिए लोगों का मुतालबा एक ही है कि फौज आए, इलाके को अपने कब्जे में ले, टेक ओवर करे और टारगेटेड ऑपरेशन करे, ऑपरेशन के बाद फिर वापस अपने बैरकों में चली जाए। और दूसरा जो मुतालबा है वो ये है कि हुकूमत जब रियासत के अंदर मौजूद शहरियों को अमन फराहम नहीं कर सकती तो फिर रियासत के अंदर अपने रियासती शहरियों को ये हक दे कि अपनी हिफाजत खुद करें, उसके लिए वो लाइसेंस दे, उसके लिए वो असाद दे, ताकि अवाम अपनी हिफाजत, अपने गली कूचों की हिफाजत, अपने इमाम बारगाह और मसाजिद की हिफाजत, अपने इदारों की हिफाजत, अपने मार्केटों की हिफाजत वो खुद कर सकें, क्योंकि सिक्योरिटी फोर्सेज पूरी तरह से नाकाम हो चुकी हैं।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। ताहिर वासी साहब, एक बहुत बड़ी बात जिस तरफ इशारा किया है कि हर 50 कदम पर चेक पोस्ट है और उसके बावजूद इतनी बड़ी ट्रैक्टर ट्रॉली बारूद का इतना बड़ा जखीरा लेकर उस इलाके में पहुंच गई जहां पर एक मखसूस आबादी या उसकी दुकानें या उसके मकानात थे, और सीना ठोंक कर और खम ठोंक कर लश्कर जंगेवी की तरफ से ये कहा जाता है کہ اس کی ذمہ داری ہم لیتے ہیں، تو کیا قانون نافذ کرنے والے ادارے یا ایجنسیاں یا خفیہ ادارے نہیں جانتے کہ لشکر جنگ بھی کون ہے، اس کا سرغنہ کون ہے، اس کی فنڈنگ کہاں سے ہوتی ہے؟ کیا ان کے غریبان پر
علی بھائی آپ نہیں ڈال سکتے؟ آواز کٹ کٹ کے آ رہی ہے، میں آپ کی بات سمجھ گیا ہوں. بالکل آپ کا جس طرف اشارہ ہے یہ بات ٹھیک ہے کہ چیک پوسٹ موجود ہیں اور آرمی گشت کرتی ہے اور پولیس گشت کرتی ہے، رینجرز گشت کرتے ہیں، اور اس کے باوجود اتنا بڑا سانحہ اس وقت ہوتا ہے جب ان تمام لوگوں کے علم میں تھا کہ کوئٹہ کے جو پچھلے حادثے کے جو شہداء ہیں وہ چہلم منانے کی تیاری کر رہے ہیں، اور اس وقت جس وقت وہ چہلم منانے کے لیے پرانے شہداء کو رونے کے لیے تیار ہو رہے تھے ان کو ایک نیا صدمہ دیا گیا اور ان کے اتنی بڑی تعداد میں لوگ مارے گئے. میں امین شہیدی صاحب کی بات نہیں سن سکا، پچھلے مرتبہ بھی جب آپ بات کر رہے تھے تو کٹ کٹ کے بات آ رہی تھی، لیکن چونکہ یہ اتنا افسوسناک سانحہ ہے اور آپ کو یاد ہوگا کہ آپ کے ساتھی سے میری جب پچھلی مرتبہ بات ہوئی تو کچھ وہ اس بات پہ خفا تھے کہ میں نے ایسی بات کی کہ جب انہوں نے وہ مطالبات منظور کروائے اس میں میں نے کہا کہ انڈر سیلنگ ہوئی ہے اور یہ پوری طرح ہماری بات جو ہے وہ نہیں پہنچائی گئی اور ہمارے مطالبات اتنے اچھے نہیں تھے کہ ان کی وجہ سے آئندہ قتل و غارت کا روک تھام ہو. تو میں آپ کے حوالے سے یہ بات ضرور پہنچانا چاہوں گا امین شہیدی صاحب کو اور ان تمام علماء کو جو وہاں اس وقت موجود ہیں کہ وہ اپنے جو بھی مطالبات ہیں وہ اس وقت پاکستان موجود ہیں اور صورتحال کو زیادہ بہتر سمجھتے ہیں، لیکن انہیں اس بات کو سمجھنا چاہیے کہ اگر وہ پوری عالمی برادری سے اور یونائٹڈ نیشن سے مدد چاہتے ہیں اور برطانیہ، کینیڈا، امریکہ کے رہنے والے جو شیعہ اور جو بھی لوگ جو مظلوم طبقے کی حمایت کرنا چاہتے ہیں، ان کی مدد کرنا چاہتے ہیں، تو انہیں اپنے مطالبات میں یہ تین مطالبات ضرور شامل کرنا چاہیے، جس میں سے ایک مطالبہ یہ ہے کہ حکومت سے یہ تسلیم کروائیں کہ اس وقت جو شیعوں کی قتل عام ہو رہا ہے اور جو قتل و غارت ہو رہی ہے ہزارہ میں اور باقی شہروں میں، یہ شیعوں کی ایتھنک کلینزنگ کے مترادف ہے، یہ شیعہ جینوسائڈ ہے، اور اگر یہ حکومت سے یہ مطالبہ تسلیم کروا لیں تو یونائٹڈ نیشن، سیکیورٹی کونسل اور مختلف دنیا کے اداروں سے شیعوں کے لیے امداد ہوگی اور جو یونائٹڈ نیشن کے مختلف ادارے ہیں وہ اس پہ کام کریں گے اور شیعوں کی کچھ دادرسی ہو سکے گی. تو انہیں ضرور یہ مطالبہ حکومت کے سامنے پیش رکھنا چاہیے کہ حکومت اس بات کو تسلیم کرے کہ اس وقت پاکستان میں شیعوں کی ایتھنک کلینزنگ ہو رہی ہے اور شیعہ جینوسائڈ ہو رہی ہے. اور دوسرا مطالبہ انہیں ضرور جو کرنا چاہیے وہ یہ ہے کہ یہ جو تکفیری گروپ جو شیعوں کو ہر جگہ کافر کہتا ہے، اس تکفیری گروپ کو جو ہے اس طرح سے قابو کرنا چاہیے کہ ایسی لیجسلیشن وجود میں آئے کہ شیعوں کو کافر کہنا قابل دست اندازی جرم ہو، چونکہ شریعت میں تو یہ یقیناً ایک بہت بڑا جرم اور بہت بڑا گناہ ہے کسی مسلمان کو کافر کہنا، لیکن پاکستان میں ہر دیوار پر، ہر جگہ جہاں موقع ملتا ہے یہ لکھا عبارت بتائی دی جاتی ہے اور لوگوں کے ذہنوں کو اس طرح سے تیار کیا جا رہا ہے کہ شیعہ کافر. جس ریسنٹلی جو ایک سروے آیا ہے، پیو سروے، انہوں نے بتایا کہ پاکستان دنیا کے ان ممالک میں شامل ہے جہاں 75% سے زیادہ لوگ جو ہیں، شاید اس سے بھی زیادہ ہے، جو شیعوں کو کافر سمجھتے ہیں. تو ایک مطالبہ یہ ضرور کرنا چاہیے کہ حکومت ایسی لیجسلیشن لے کر آئے جس میں یہ کہا جائے کہ شیعوں کو کافر کہنا قابل دست اندازی جرم ہے. اور تیسرا مطالبہ جو انہیں ضرور اس کے اندر شامل کرنا چاہیے وہ یہ کہ فوج، لشکر جنگوی اور لشکر جنگوی کے اراکین کے خلاف ٹارگیٹڈ آپریشن کرے. ہوتا یہ ہے کہ ایک جماعت بین ہوتی ہے اور اس جماعت کے اراکین کسی اور جماعت میں شامل ہو کر اس کو نئی جماعت بنا لیتے ہیں اور لوگ وہی رہتے ہیں، ان کے خیالات وہی رہتے ہیں، اور وہ اپنے کام جو ہیں وہ جو پہلے دوسری جماعت کے نام سے کر رہے تھے ایک نئے نام کے ساتھ کرنے لگ جاتے ہیں. تو اس وقت یہ مطالبہ ضرور رکھنا چاہیے کہ فوج جو ہے وہ لشکر جنگوی اور ان کے اراکین کے خلاف ٹارگیٹڈ آپریشن کرے. ایویڈنس موجود ہے، یوٹیوب پر بے شمار ایسی ایویڈنس موجود ہے کہ لشکر جنگوی کے سربراہ یہ مولانا، جن کو مولانا نہیں کہنا چاہیے، اورنگزیب فاروقی صاحب، انہوں نے یہ کہا جنوری 2013 کے آغاز میں کہ میں شیعوں کو پاکستان میں رہنا دوبھر کر دوں گا اور میں سنیوں سے شیعوں وہ قتل و عام کرواؤں گا شیعوں کا کہ شیعہ پاکستان میں رہ ہی نہیں سکیں گے. تو یہ تمام ایویڈنس موجود ہے کہ یہ کس طرح سے نفرت پیدا کر رہے ہیں، یہ کس طرح سے اپنی جگہ بنا رہے ہیں سوسائٹی میں. اگر آپ مجھے معلوم نہیں شاید آپ دوبارہ امین شہید صاحب
میں پھر حاضر ہوں گا
آپ کی
خدمت
تو
میں پھر حاضر ہوں گا واسی صاحب
ٹھیک ٹھیک
جی جناب پروفیسر صدیقی صاحب آپ دیکھیں کہ اس میں کوئی شک نہیں کہ پاکستان میں شیعہ و سنی کا آج بھی کوئی مسئلہ نہیں ہے تو اب لشکر جھنگوی جیسے گروپ اس طرح کا جو نعرہ دیتے ہیں کہ ہم سنیوں کے ہاتھوں شیعوں کا قتل عام کروائیں گے تو اس میں خود جو مختلف مکاتب فکر کے لوگ ہیں شیعہ ہوں سنی ہوں بریلوی ہوں اہل حدیث ہوں ان کی کیا ذمہ داری بنتی ہے کیا ان کو اس طرح کے جو دہشت گرد عناصر اور گروہ ہیں اعلام برات اور اعلان نفرت نہیں کرنا چاہیے اور ان کی کیا ذمہ داریاں بنتی ہیں؟
دیکھیے جب میں آپ سے عرض کروں کہ پاکستان میں ایتھنک بنیادوں پر جس طرح کی یہ سلسلہ شروع کیا گیا ہے اس کی جڑیں اور اس کے روٹس جو ہے وہ ضیاء الحق کے زمانے سے ملتے نظر آتے ہیں جب سیاسی جماعتوں کو کل کرنے کے لیے ایجنسیوں نے ایسے گروہوں کی سرپرستی کی ان کے سروں پہ ہاتھ رکھا جو ان کے اقتدار کو طول دے سکتے ہوں تو دیکھیے بات یہ ہے کہ ہم اسی اقتدار کے لونڈے سے تو دوا لینے کی بات نہیں کریں گے بات یہ ہے کہ اس وقت چاہے وہ علماء دیوبند ہوں یا علماء اہل سنت ہوں یا علماء تشیع ہوں ان کی ذمہ داری یہ ہے کہ یہ پوری قوم کو متحد کریں ان کے رہنماؤں کو جو ہے وہ اپنے ول پاور کا مظاہرہ کرنا چاہیے اور اس حکومت کو جو اس کی مجرمانہ غفلت کی مرتکب ہوئی ہے اس کو یہ باور کرانا چاہیے کہ بھائی کہ اگر تم کسی بھی طبقے کو کسی بھی مسلک کے پیروکار کی جان و مال کی حفاظت نہیں کر سکتے تو یو ہیو نو رائٹ ٹو رول دس کنٹری ٹھیک ہے نا بات یہ ہے کہ ہم اگر کسی کی طرف دیکھتے ہیں تو اس کے دیکھنے سے ہم اپنے کسی بھی طبقے کو آئسولیٹ نہیں کریں گے دیکھیں واسط صاحب کی اپنی تجاویز اور ان کے اپنے مطالبات ہو سکتے ہیں لیکن بات یہ ہے کہ ہم نے کسی ملک میں رہتے ہوئے اپنے حقوق کا تحفظ کرنا ہے اس کے لیے دیکھیں اب آپ اس بات کو اندازہ لگائیے کہ ابھی جو کوئٹہ میں دھرنا دیا گیا اس کوئٹہ کے دھرنے کے نتیجے میں ایک تبدیلی تو آئی وہ نااہل وزیر اعظم رئیسانی اس کو برطرف تو کیا گیا ہم اپنے قوت سے اپنے اتحاد اور یکجہتی سے اس ملک کے اندر جو ہے وہ اس پورے سسٹم کو جس نے انسانوں کی جانوں کو بالکل آسان سمجھ لیا ہے جب چاہتا ہے اس کو وہ نشانہ بناتا ہے تو میں سمجھتا ہوں کہ قاضی صاحب قاضی حسین احمد صاحب کی ایک بڑی اچھی شخصیت تھی انہوں نے ملی یکجہتی کونسل قائم کر کے جو ہے وہ مختلف مقامات کے دورے کیے اور لوگوں کو جا کر بتایا کہ کس طرح سے اتحاد و یکجہتی کے مظاہرہ کرنے چاہیے میں تو شہیدی صاحب سے کہوں گا کہ وہ اپیل کریں تمام پولیٹیکل فورسز سے تمام ریلیجیس فورسز سے کہ وہ جو ہے وہ ہزارہ کے علاقے میں آئیں اور ان شہدا سے اظہار ہمدردی کریں یکجہتی کریں اور ایک آواز بلند کریں کہ بھائی کہ جب تک اس خطے کے اندر اس علاقے کے اندر لوگوں کو امن نہیں ہوگا اس وقت تک یہاں پر جو ہے وہ ہم نہیں جائیں گے اور یہ بہت ممکن ہے کہ جب تک کہ آپ اپنی قوت اتحاد و طاقت کا مظاہرہ نہیں کریں گے اس وقت تک یہ ہمیں جانوروں کی طرح سے مارتے رہیں گے دیکھیے بات یہ ہے کہ بلوچستان کی اور کوئٹہ کی جو صورتحال ہے اس سے کوئی مختلف صورتحال کراچی کی نہیں ہے ہر شخص غیر محفوظ ہے اور یہاں پر یہاں کا وزیر اعلیٰ ہو یا وزیر اعظم ہو یا صدر ہو کوئی اس کو اس لیے میں آج اس بات سے اتفاق کرتا ہوں آپ کی اور بہت اچھی تجویز ہے کہ تمام مکاتب فکر کے علماء کلام کو جو ہے وہ کوئٹہ آنے کی دعوت دی جائے اور مشرف صاحب اس کے میزبانی کریں اور میزبانی کی حیثیت سے پوری قوم کو ایک دن کی کال دیں کہ بھائی کہ ہم جو ہے وہ اس ملک کے اندر جو ہے اس فرقہ واریت کے فن کو کچل کر رہیں گے
جی
دیکھیے بات یہ ہے جس طرح سے یہ ایک تاثر دینے کی کوشش کی جاتی ہے کہ یہاں پر جو ہے وہ شیعہ سنی قطن نہیں ہے ہمارے ساتھ سنی بیٹھتے ہیں شیعہ بیٹھتے ہیں شیر و شکر ہے
جی بہت شکریہ آپ کا شہیدی صاحب آپ دیکھیں کہ اس سے پہلے جو واقعات ہوتے اس میں خود کوئٹہ کے لوگوں کا یہ کہنا تھا کہ جو دہشت گرد عناصر ہیں ان کے خفیہ اداروں سے گہرے مراسم میں گہرے روابط ہیں یہ کوئٹہ کے باشندوں کا کہنا ہے آج ہی گورنر بلوچستان ذوالفقار مکسی صاحب کا یہ بیان آ گیا کہ खुफिया इदारे, कानून नाफिज करने वाले इदारे, इंटेलिजेंस एजेंसियां दहशतगर्दों से डरती हैं, तो क्या ये समझा जाए कि जो ये अब तक कहा जा रहा था कि दहशतगर्दों के इनसे ताल्लुकात और रवाबित हैं, वो काफी हद तक सही हैं?
देखिए, ये हम बारहा ये बात कर चुके हैं, आपके दीगर मेहमानों ने भी ये बात कही है, मैं ये बात कई दफा मीडिया में कह चुका हूँ कि हमारी फौज के अंदर ऐसे अनासर मौजूद हैं। तालिबान बनाई किसने? अमेरिका और हमारी फौज ने। जहाद अफगानिस्तान के नाम पे अमरीकियों से गाजन किसने लिए? हमारी फौज ने और इन मुल्लाओं ने। आज जो पाकिस्तान जल रहा है इन्हीं की बरकत से जल रहा है। इसलिए ये कहना कि नहीं ये दूध के धुले हुए हैं, ये तो बिल्कुल गलत बात है। ये लोग दूध के धुले हुए नहीं है, इनके अंदर अच्छे लोग भी दहशत हैं, मुरीद वतन लोग भी दहशत हैं, लेकिन इस मुल्क के टुकड़े करने वाले लोग भी इन्हीं इदारों में मौजूद हैं। इस मुल्क को अमरीकियों के हाथों गिरवी रखने वाले लोग भी इन्हीं इदारों के अंदर मौजूद हैं। दहशतगर्दों के सर पे हाथ रखकर उन्हें प्रमोट करने वाले भी इन्हीं इदारों में मौजूद हैं। दहशतगर्द जमातों को कानूनी शेल्टर फराहम करके इस माशरे में शिया कुशी का एक पूरा सैलाब जारी करने वाले लोग भी इन्हीं के अंदर मौजूद हैं। ये लोग तो मौजूद हैं, किसी तरह की कोई दूसरी राय नहीं है इसमें। इसलिए हमने फोर्स से भी ये मुतालबा किया है कि अपनी सबों में मौजूद खाली बेड़ों को निकाल के अलग कर दो, ताकि आप पर जो धब्बा है इस वक्त वो धब्बा साफ हो जाए और फिर आप खुद आके शहर को संभालो और जहां जहां इस तरह के अनासर मौजूद हैं उनके खिलाफ टारगेटेड ऑपरेशन करो। इसलिए मैं ये कभी भी मान नहीं सकता कि इन इदारों के अंदर ऐसे अनासर ना हो। पुलिस के अंदर ऐसे अनासर मौजूद हैं जो दहशतगर्दों की सरपरस्ती करते हैं, रेंजर्स के अंदर ऐसे अनासर मौजूद हैं जो सरपरस्ती करते हैं। अभी जैसे दौर में राज का निफाज हुआ, वैसे ही हुकूमत के, सिक्योरिटी के, इंटेलिजेंस के बहुत सारे इदारों के लोग पकड़े गए जो अगवा बनाए तावान में मुलव्वस थे, जिनके पास से बंदे बरामद हुए। तो इसका मतलब यह है कि ये सारे लोग एक ऐसा कल्चर डेवलप कर चुके हैं बलूचिस्तान के अंदर भी और बाकी इलाकों में भी, बलूचिस्तान के अंदर खुसूसी तौर पर, कि उस कल्चर के नतीजे में हर एक पैसा बनाने के पीछे लगा हुआ है, चाहे उसके नतीजे में मुल्क तबाह हो जाए, पूरे आवाम तबाह हो जाए और उनकी नजर खुशी हो। इसको रोकने की जरूरत है, इसके लिए किसी नई कानून साजी की जरूरत नहीं है। जो कानून मौजूद है उन्हीं कानून पर अगर अमल किया जाए, अमल दरामद किया जाए, तो बड़ी आसानी के साथ रोका जा सकता है। लेकिन अफसोस का मकाम यह है कि हमारी अदलिया खुद सियासत में इस वक्त पूरी तरह से इन्वॉल्व है। हमारी अदलिया ने इंसाफ का के तकाजे कभी भी पूरे नहीं किए। हमारी अदलिया इस वक्त बाइस है तमाम मामलात में। इसलिए इस चीज को हमें सामने रखना चाहिए, बड़े बड़े मुजरिम पकड़े गए और उसके बाद भाग गए, लेकिन हमारी अदलिया ने कोई नोटिस नहीं लिया। नोटिस न लेने की वजह क्या है? इतनी बड़ी शिया कुशी हुई है पूरे पाकिस्तान में। मैं चीफ जस्टिस हाईकोर्ट से, बलूचिस्तान के हाईकोर्ट से पूछता हूँ, सुप्रीम कोर्ट के चीफ जस्टिस से पूछता हूँ कि आज तक आप लोगों को इतनी बड़ी तादाद में बहने वाले खून का अंदाजा नहीं है या आपने सुना नहीं है? आप नोटिस क्यों नहीं लेते? अगर नहीं लेते तो इसका मतलब है कुछ ना कुछ मसलाते हैं। मेरी अपनी चीफ जस्टिस से एक मुलाकात हुई और उसमें उन्होंने ये इरशाद फरमाया कि मेरी कुछ मजबूरियां हैं जिसकी वजह से मैं सोमोटो एक्शन नहीं ले सकता। वो कौन सी मजबूरियां हैं जो आपको तमाशाई बना देती हैं और हजारों बेगुनाह लोगों का खून बहाया जाता है और आपकी जबान जो मुंह में है वो हिलती नहीं है? बहरहाल मैं ये समझता हूँ कि जहां पर रियासत के तीन चार सुतून होते हैं, उन सुतूनों में अदलिया भी नाकाम है, फौज भी नाकाम है, सिक्योरिटी के इदारे भी नाकाम है, सियासी गवर्नमेंट भी नाकाम है। अब ऐसी सूरत हाल में हम ये मुतालबा कर रहे हैं कि फौरी तौर पर शहर को फौज के हवाले किया जाए, ताकि फौज के अंदर जो अच्छे लोग हैं वो आए, इसको टेकओवर करें और जो इस इलाके में बलूचिस्तान के अंदर बदनाम लोग हैं फौज के अंदर, उनको इस काम पर न लगाया जाए, खुशनाम लोगों को लाया जाए, ताकि लोगों का एतमाद भी उन पर हो और वो फिर टारगेटेड ऑपरेशन करके हकीकी मानों में उन्हीं लोगों को तर्मला करें जो इन वाकयात में दखील है, जिनका हाथ है और जिनका रोल रहा है इस पूरे अरसे में।
जी अलमा साहब, आखिर में ये पूछना चाहूंगा कि ताजा तरीन तादाद कितनी है शहदा की?
अब तक की जो तादाद सामने आई है, मेरे सामने आई है, वो 109 है। 109 लोग शहीद हो चुके हैं और 160 के करीब इस वक्त जख्मी है। तो उन जख्मियों में से भी एक बहुत बड़ी तादाद है जो सीरियस कंडीशन में है, इसलिए इम्कान ये है कि उनमें से बड़ी तादाद भी शहीद हो जाएगी। ये
एक जुमले में आप बताएंगे कि धरना कब तक जारी रहेगा? लम्हा साहब, वक्त हमारा खत्म हुआ चाहता है।
अभी ऐलान हो चुका है कि हमारा धरना जारी रहेगा तब तक जब तक इन मुतालबात को पूरा नहीं किया जाता, इसका जो है ऐलान हो चुका है।
बहुत बहुत शुक्रिया ताहिर वासी साहब से हम माजत खाएं कि हम दोबारा उनकी खिदमत में हाजिर नहीं हो सके। नाजिन आपने हमारे मोजज़ मेहमानों की एक गुफ्तगू मुलाहिज़ा फरमाई। बहरहाल जो सूरत हाल इस वक्त पाकिस्तान के मुख्तलिफ इलाकों और ख़ासतौर पर क्वेटा और कराची में है वो हुकूमत और जिम्मेदारों के लिए बहुत बड़ा इम्तहान और लम्हे फिक्रिया भी है। जिस तरह से हमारे मोजज़ मेहमानों ने कहा कि सूरत हाल इंतहाई पेचीदा है, चीफ जस्टिस ऑफ पाकिस्तान जैसे लोग, जैसा कि अमीन शहीदी साहब कह रहे हैं कि जब मैंने उनसे कहा कि आज खुद नोटिस क्यों नहीं लेते तो वो कहते हैं कि ये हमारी मजबूरी है, और जुल्फ़िकार मक्सी साहब ये कहते हैं कि इंटेलिजेंस इदारे दहशतगर्दों से खौफ ज़दा हैं। बहरहाल किसी न किसी को आगे बहरहाल आना पड़ेगा ताकि अवाम की जान माल और उनकी इज्जत व आबरू की हिफाजत की जा सके। अगले प्रोग्राम तक के लिए मुझे लिए बासिस जी दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।